यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म कमला रसाइली। समाचारको शुरूमा प्रमुख समाचार। क्रियाशील सदस्यता सम्बन्धी विवाद 5 दिनभित्र सुल्झाउने नेपाली कंग्रेस पदाधिकारी बैठकको निर्णय। वन र वन्यजन्तुको दिगो संरक्षणमा सरकारले जोड़ दिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। सरकारले बंगलादेशसँग खरीद गरेको 52,000 मेट्रिक टन यूरिया मल नेपाल आइपुग्यो। देशभर आज 3,365 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमित 16 जनाको मृत्यु। 1,373 जना संक्रमण मुक्त। र चीनले परमाणु क्षेप्यास्त्रको भण्डारण र प्रक्षेपण बढ़ाउँदै लगेको अमेरिकाको आरोप। अब समाचार विस्तारमा। नेपाली कांग्रेसले क्रियाशील सदस्यता सम्बन्धी विवाद 5 दिनभित्र सुल्झाउने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले पछिल्लो पटक समितिलाई दिएको एक दिनको समयभित्र छानबिन समितिले विवादित क्षेत्रको समस्या समाधान गर्न नसकेपछि यो जिम्मा पदाधिकारी र पूर्व पदाधिकारीहरूलाई दिएको बैठकपछि क्रियाशील सदस्यता छानबिन समितिका सभापति रमेश लेखकले जानकारी दिनुभयो।
आजको छलफल परामर्शपछि केन्द्रीय नेताहरूको तहमा निर्णयका लागि प्रस्तुत गरिएका विषयहरूमा केन्द्रीय नेताहरूको तहबाटै छलफल गरेर निर्णय गर्ने भन्ने निर्णय भएको छ र उहाँहरूले त्यो निर्णय गर्नुहुन्छ र त्यसपछि अरू प्रक्रियाहरू पनि अगाडि बढ्छ। जति पनि विषयहरू जस्तो समायोजन, अरू पार्टीबाट आएका मानिसहरूको समायोजनको विषय छ, एक दुईवटा निर्वाचन क्षेत्रहरूमा निर्णय गर्नुपर्ने विषय छ, केन्द्रीय नेताहरूको तहमा निर्णय गर्नुपर्ने भनेर पहिचान गरेका विषयहरूलाई 5 दिनभित्र नेताहरूले चाहिन्छ त्यसमा निर्णय गरिसक्ने भन्नुभएको छ र नेताहरूले निर्णय गरिसकेपछि त्यसपछि चाहिँ त अरू कामहरू निर्वाचन समितिका लगायतका अरू कामहरू अगाडि बढ्छ।
बैठकले 12 र 70 का सबै क्षेत्रको क्रियाशील सदस्यताका सम्बन्धमा देखिएको विवाद 5 दिनभित्र समाधान गर्ने निर्णय गरेको हो। यसैगरी बैठकले क्रियाशील सदस्यताका सम्बन्धमा विवाद रहेका धनुषा 4, सर्लाही 2 का साथै रसुवा र सिन्धुपाल्चोकमा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यताका सम्बन्धमा देखिएको विवाद पनि सोही अवधिमा समाधान गर्ने निर्णय गरेको समितिका सभापति लेखकले बताउनुभयो। बाघको अस्तित्व जगेर्ना गर्नु मानव समुदायकै दायित्व भन्ने सन्देशका साथ आज विश्व बाघ दिवस मनाइएको छ। दिवसका अवसरमा आज राष्ट्रिय बाघ संरक्षण समितिद्वारा ललितपुरको खुमलटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री देउवाले वन्यजन्तु मैत्री पूर्वाधार निर्माणमा सरकारले जोड़ दिने बताउनुभयो।
बाघ लगायत वन्य जस्तुको स्वाभाविक विचरणमा अवरोध आइरहेको हामी देखिरहेका छौँ। यसकारण बाघका लागि उपयुक्त उपायको खोज गर्नु आवश्यक छ र वन्य जन्तु मैत्री पूर्वाधार निर्माणका आवश्यक मापदण्ड तर्फमा गरी कार्यान्वयन गर्ने नेपाल सरकार प्रतिबद्ध छ। बलिया पर्यटनको विकास गरी स्थानीय जनताका लागि रोजगारीको अवसर वृद्धि गर्दै उनीहरूको आय स्तरमा पनि सुधार ल्याउन सकिन्छ। यसबाट वन्य जन्तु संरक्षणप्रति स्थानीयको सकारात्मक भावना सिर्जना हुन सक्छ।
उहाँले पर्यटन मार्फत स्थानीय जनताको आय आर्जनमा समेत वृद्धि हुने भएकाले वन र वन्यजन्तुको दिगो संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभयो। प्रधानमन्त्री देउवाले सबैको साथ र सहयोगले बाघको संरक्षण सम्भव भएकाले यो अभियानमा सहयोग गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै सरकारवाला निकायलाई धन्यवाद व्यक्त गर्नुभयो।
सफल हुने कुरामा हामी विश्वस्त छौँ। बाघ संरक्षणका लागि नेपालले विभिन्न कुञ्जहरूको स्थापना गरी वासस्थान सुधारका कार्यक्रम निरन्तर गर्दै आएको छ भने चोरी सिकारी नियन्त्रणका लागि नेपाली सेनाबाट नियमित गस्ती सञ्चालन, वन्यजन्तुको गैरकानूनी व्यापार नियन्त्रणमा समेत नेपाल प्रहरीको गैरकानूनी साझेदारी नेपाल प्रहरीको निगरानी साझेदारी संस्थाको निरन्तर सहयोग स्थानीय बासिन्दाको सहभागितामा कार्यक्रमहरू सञ्चालन गरेको हुनाले नेपालले विश्व सामु उल्लेखित नतिजा हासिल गर्न सफल भएको छ। नेपालमा बाघ संरक्षण योगदान गर्ने सहयोगी संस्था एवं निकायलाई पनि धन्यवाद दिन चाहन्छु।
प्रधानमन्त्री देउवाले बाघ र मानव बीच बेला बेलामा द्वन्द उत्पन्न हुने गरेकाले बाघको बसोबास क्षेत्र अतिक्रमणबाट जोगाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो प्रधानमन्त्री कालमा वातावरण संरक्षणमा महत्वपूर्ण कामहरू भएको बताउनुभयो। सन् 2009 बाघको गणना गर्दा नेपालमा 121 बाघ थिए भने सन् 2022 त्यो संख्या बढ़ाएर 250 बनाउने लक्ष्य अनुसार काम भइरहेको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले संवैधानिक आयोगमा आयोगका काम कार्यवाहीलाई प्रभावकारी बनाउन आयोगका पदाधिकारीहरूसँग सामूहिक छलफल गर्ने भएको छ। समितिले आज सिंहदरबारमा राष्ट्रिय समावेशी आयोगका पदाधिकारीहरूसँग गरेको छलफलपछि समितिका सभापति कृष्ण भक्त पोखरेलले नेपालको संविधान 2072 थप भएका आयोगहरूको क्षेत्राधिकार, कर्मचारी व्यवस्थापन र बजेट अभाव जस्ता समस्या समाधानका लागि सम्बन्धित आयोगका पदाधिकारीहरूसँग सामूहिक छलफल गर्ने बताउनुभयो। कार्यक्रममा सांसदहरू मीन विश्वकर्मा, देव गुरूङ, पद्म नारायण चौधरी, लक्ष्मण लाल कर्ण, अतहर कमाल मुसलमान लगायतले समावेशी आयोगको क्षेत्राधिकार, मुस्लिम आयोग, दलित आयोग, आदिवासी जनजाति आयोग जस्ता अन्य संवैधानिक आयोगका क्षेत्राधिकारसँग बाझिँदा लक्ष्य अनुसार काम हुन नसकेको बताउनुभयो। राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डाक्टर रामकृष्ण तिमल सिन्हाले आयोगमा पर्याप्त कर्मचारी र बजेटको अभाव भएका कारण आयोगका काम कार्यवाही प्रभावकारी हुन नसकेको बताउनुभयो। राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा र सिप परीक्षा उत्तीर्ण युवाहरू दक्षिण कोरिया जान नपाएको विषयमा गम्भीर हुन नेपाल सरकारलाई निर्देशन दिएको छ। समितिको सिंहदरबारमा आज बसेको बैठकमा सम्बन्धित मन्त्रालय र निकाय तथा पीड़ित पक्षको छलफलपछि कोविड 19 मात्रै कारण बनाएर परीक्षा उत्तीर्ण युवालाई रोक्न नहुने जनाउँदै छिटो र सरल माध्यमबाट पठाउन निर्देशन दिएको हो। समितिका सभापति रामनारायण बिडारीले प्रभावित युवाहरूले विभिन्न मन्त्रालयमा धाउँदा पनि काम नभएपछि समितिमा उजुरी दिएकाले तत्काल यो प्रक्रिया अघि बढ़ाउनुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले कोविड संक्रमणबाट अनाथ हुन पुगेका बाल बालिकाहरूलाई संरक्षण र पुनस्थापना गर्न सरकार र राष्ट्रिय बाल अधिकार परिषदलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले सम्भावित तेस्रो लहरको कोरोना महामारीको प्रभावलाई न्यूनीकरण र रोकथामका लागि पूर्व तयारी सहित रणनीति बनाउन आवश्यक भौतिक संरचना, उपकरण, खोप लगायतका विषयको प्रबन्ध गर्न कोविड 19 रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
सुन्नुहोस् सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्ग, लोपोन्मुख जाति र 5 वर्ष मुनिका बाल बालिकाहरूले आफ्नो स्थायी बसोबास रहेको वडामा गई आवेदन दियो। भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको श्रावणदेखि कार्तिक मसान्तसम्म वडा कार्यालयमा आफ्नो नाम नवीकरण गराऊ।
लौ न, मेरो बाको नवीकरण गर्ने छुट्यो नि।
नवीकरण गर्न छुटेका लाभग्राहीहरूको नाम प्रणालीबाट हट्दछ। छुटेका नागरिकले वडा कार्यालयमा गएर पुनः आवेदन दिनुपर्नेछ र नयाँ दर्ता भएको अर्को महिनाबाट मात्र सम्बन्धित ब्याङ्क खातामा रकम जम्मा हुनेछ।
मेरो त ब्याङ्कमा खाता पनि छैन, भत्ता नगदमै आउँछ होइन?
भत्ता लिनेहरूका लागि स्थानीय तहले तोकेको ब्याङ्कले नै निशुल्क खाता खोल्नेछ। अब भत्ता नगदमा लिन पाइँदैन।
अनि ब्याङ्कका पैसा लिन जाँदा के चाहिन्छ नि?
लाभग्राहीले आफ्नो परिचय खुल्ने सरकारी कागज पत्र लिएर ब्याङ्कमा जानु पर्नेछ। आर्थिक वर्षमा कम्तीमा पनि एकपल्ट ब्याङ्कसँग कारोबार गरेको हुनुपर्नेछ।
सबै स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता ब्याङ्कबाट भुक्तानी गरौँ र गराउँ।
नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
अब बाँकी समाचार। देशभर आज थप 3,365 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 9,555 नमूनाको पीसीआर परीक्षण गर्दा 2,335 जना र 4,687 नमूनाको एन्टीजेन परीक्षण गर्दा 1,030 जना गरी जम्मा 3,365 जनामा संक्रमण पुष्टि भएको हो। देशभरबाट पछिल्लो 24 घण्टामा 1,373 जना कोरोना संक्रमण मुक्त भएसँगै कोरोना भाइरसबाट हालसम्म 6,50,445 जना निको भएको मन्त्रालयको तथ्याङ्क छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल कोरोना भाइरसबाट निको हुने दर 94.1% रहेको छ। कोरोना संक्रमणबाट आज थप 16 जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या 9,807 पुगेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालवाटारमा आज भएको भेटवार्तामा मन्त्री परिषद विस्तार र अन्य समसामयिक राजनैतिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो। सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँडबीच संघीय संसदको अधिवेशनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा उहाँहरूबीच संसदको चालू अधिवेशनमा विधेयक अघि बढ़ाउने लगायतका विषयमा छलफल भएको हो। सभामुख सापकोटा र मन्त्री खाँडबीच यस वर्ष बाढ़ी पहिरोका कारण देशभर उत्पन्न विपत्ति र त्यसको व्यवस्थापनका विषयमा पनि सरकारी तयारीबारे छलफल भएको थियो। तामा गृहमन्त्री खाँडले विपद संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितको पुनस्थापनाको कार्य अघि बढ़ाउने जानकारी दिनुभयो। सिन्धुलीको सिन्धुलीगढ़ीमा निर्मित नेपालको पहिलो युद्ध संग्रहालय सर्वसाधारणका लागि खुल्ला गरिएको छ। हिजोदेखि खुल्ला गरिएको युद्ध संग्रहालय पर्यटन प्रवर्धनका लागि महत्वपूर्ण स्थलका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। सिन्धुलीबाट कमल सरला सुनवारको रिपोर्ट।
ऐतिहासिक सिन्धुलीगढ़ी युद्ध संग्रहालय कमलामाई नगरपालिका सिन्धुलीको सहकार्यमा नेपाली सेनाले 6,50,00,000 लागतमा निर्माण सम्पन्न गरेको हो। नेपाली सेनाले एकीकरण मार्ग कार्यक्रम अन्तर्गत देशको विभिन्न गढ़ी र किल्लाहरूको संरक्षण गर्ने क्रममा सिन्धुलीगढ़ीमा ऐतिहासिक संग्रहालय निर्माण गरेको बताउनुहुन्छ नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेल।
अब युद्ध संग्रहालय तयार गर्नु भनेको हाम्रो इतिहासलाई लिपिबद्ध गर्नु, त्यो इतिहास चाहिँ अब नेपाली युवा पिढीहरूलाई सैनिक इतिहाससँग पनि परिचित गराउने र स्वतन्त्र राष्ट्रको रूपमा चाहिँ हामी आफ्नो शिर ठाडो गरेर हिँड्न पाएको छौँ। त्यो कसरी उपलब्ध भयो त भन्दाखेरि यसरी सिन्धुलीगढीको जुन युद्ध छ त्यो युद्धमा चाहिँ नेपाल गोर्खाली सेनाले जुन वीरता देखाएर चाहिँ अङ्ग्रेजहरूलाई किन्न क्याप्टन किन्नको फौजलाई परास्त गर्यो त्यो नै एउटा चाहिँ महत्वपूर्ण सबैभन्दा नेपालको स्वतन्त्र रहनुमा महत्वपूर्ण चाहिँ योगदान दिएको विषय पनि रह्यो र घटना पनि भएको हुनाले त्यहाँ चाहिँ हामीले चाहिँ यो युद्ध संग्रहालय बनाएको हो।
यसको ऐतिहासिक महत्व के छ त इतिहासविद दिनेश राज पन्त?
सिलगढी कब्जा गर्न अघि बढेको अङ्ग्रेजी सेनालाई औरागढीमा पृथ्वीनारायण शाहका सेना नायकहरूको मदतले अङ्ग्रेजी सेनालाई हटाउन सक्यो र 1824 सेनामा 1600 कुनै न कुनै रूपले हताहत भएर 800 सेना भयो। यदि त्यो बेलामा अङ्ग्रेजी सैन्य सफल भएको भए त्यो अङ्ग्रेजी सैन्य काठमाडौँसम्म सहजै आउँथ्यो र विक्रम सम्बत 1800 आश्विन 15 गते नुवाकोट विजयबाट सुरु भएको नेपालको पुनः एकीकरण अभियान उहिन्थ्यो।
नेपाली सेनाले निर्माण गरी कमलामाई नगरपालिका सिन्धुलीलाई हस्तान्तरण गरेको युद्ध संग्रहालयलाई आगामी दिनमा थप व्यवस्थित बनाउने बताउनुहुन्छ कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग बहादुर खत्री।
कमलामाई नगरपालिकाले यो युद्ध संग्रहालयलाई व्यवस्थित गरेर भने अहिले पनि नगरपालिकाको 78-79 बजेटमा 40,00,000 रुपियाँ पैसा हामीले बजेट विनियोजन गरेका छौँ भने जुन किसिमको अहिले यो संग्रहालय निर्माण यहाँ भएको छ त्यसको व्यवस्थापन पक्ष चाहिँ कमलामाई नगरपालिकाले लिन्छ। जसरी हुन्छ राम्रो र जनताले सुलभ तरिकाले पाउने खालको व्यवस्थापन पक्ष चाहिँ म कमलामाई नगरपालिकाको प्रमुखको हिसाबले म गर्न सक्छु।
देशभक्ति र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले वीर पुर्खाको सम्मान र स्मृतिमा सिन्धुलीगढ़ी युद्ध संग्रहालय निर्माण गरिएको हो। अब सिन्धुलीगढ़ी घुम्न आउनेहरूले सिन्धुलीगढ़ी युद्ध संग्रहालयलाई अवलोकन गर्न पाउनेछन्। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
कृषि सम्बन्धी गतिविधि किसान समक्ष पुर्याउन रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटा र कृषि विकास निर्देशनालय प्रदेश नम्बर एक बीच आज सम्झौता भएको छ। रेडियो नेपालले कृषि सम्बन्धी गतिविधि तथा कार्यक्रम प्रसारण गरेर किसानलाई प्रत्यक्ष लाभान्वित बनाउने उद्देश्यले प्रादेशिक कृषि कार्यक्रम प्रसारणका लागि दुवै पक्षीय बीच सम्झौता भएको रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाका कार्यक्रम अधिकृत नयराज नेपालले बताउनुभयो। कञ्चनपुरको भीमदत्त नगरपालिका नौ खल्ला मच्छिट्टी गाउँमा चुरे भएर बग्ने खहरे खोलाको कटानका कारण गाउँ नै जोखिममा परेको छ। वर्षायाम शुरू भएसँगै महाकाली नदीको तटीय बस्तीका रूपमा रहेको मच्छिट्टीमा बाढ़ीको जोखिम बढ़दा स्थानीय चिन्तित बनेका हुन्। कञ्चनपुरबाट संवाददाता कृष्ण सिंह साउदको रिपोर्ट।
कञ्चनपुर जिल्लाको दुर्गम बस्तीका रूपमा चिनिएको भीमदत्त नगरपालिका नौ खल्ला मच्छिट्टीका गाउँ चुरे भएर बग्ने खहरे खोलाको कटानले गर्दा गाउँ नै बाढ़ीको जोखिममा परेको छ। वर्षायाम शुरू भएसँगै यस वर्ष पनि बाढ़ीको जोखिम बढ़दै गएको छ। महाकाली नदीको तटीय बस्तीका रूपमा रहेको उक्त मछेट्टी गाउँमा चुरे भएर बग्ने खहरे खोलाले गर्दा बाढ़ीको जोखिम बढ़ेसँगै गाउँ बस्ती कटानको समस्यामा परेको छ। खहरे खोलामा आउने बाढ़ीका कारण कटान बढ़ेपछि स्थानीय चिन्तित भएका छन्।
ठूलो पानी आयो भनेपछि हामी टर्च लगाएर बाहिर हेर्ने, खोला कतिखेर फर्किन्छ भन्ने डर, सुरक्षित ठाउँतिर खोज्ने त्यो अवस्था छ।
खहरे खोला वरपर बसोबास रहेको खल्ला मछेट्टी क्षेत्रका 100 घर परिवार मध्ये 75 घर परिवार कटानको जोखिममा रहेका छन्। खल्ला मछिट्टी र टुडेखेल गरी उक्त क्षेत्रमा तीनवटा गाउँहरू रहेका छन्। माथिबाट चुरेले घेरेको र तलबाट महाकाली नदीले घेरेको उक्त गाउँका बासिन्दाहरूले चुरे भएर बग्ने खोलाको कटान र महाकाली नदीको डुबानको समस्या भोग्नु परेको छ।
पहिला रेड क्रस नगरपालिकाले साझेदारीमा जाली दिएको जाली त्यही ठाउँमा हुँदा हुँदै पनि त्यसको टुप्पोबाट काटेर यो बस्ती पुरै जोखिममा छ।
महाकाली नदीको किनारमा बस्दै आएका राउटे समुदायले पनि बाढ़ीले समस्या पार्ने गरेको राउटे समुदायको भनाइ छ।
जुन दिन बाढ़ी आउँछ वर्षा आउँछ त्यो दिनमा राति निन आउँदैन, हेरेको हुन्छ। खोलाले बगाएपछि मैले त भाग्नु छ जंगलमा ओडारमा।
नदी तथा खोला नियन्त्रण नहुँदा वर्षेनी बस्ती कटान र डुबानको कारण विस्थापित हुने खतरा रहेको छ। भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले महाकाली नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न आवश्यक पहल गरिएको बताउनु भएको छ।
महाकालीको सिल्क र दुर्तापन्न काम सम्पन्न भएको छैन। हामीले संघ सरकारसँग प्रदेश सरकारसँग पटक पटक यो कुरा भनिरहेका छौँ, पटक पटक आग्रह गरिरहेका।
जिल्लाकै विकट बस्तीका रूपमा रहेको उक्त गाउँहरूको सुरक्षाका लागि समयमै नदी तथा खहरे खोला नियन्त्रणमा सरकारवाला निकायहरू गम्भीर हुनुपर्ने देखिएको छ। कृष्ण सिंह साउद, रेडियो नेपाल, कञ्चनपुर।
अब अन्तर्राष्ट्रिय समाचार। चीनले परमाणु क्षेप्यास्त्रको भण्डारण र प्रक्षेपण क्षमतालाई बढ़ाउँदै लगेको अमेरिकाले आरोप लगाएको छ। अमेरिकी वैज्ञानिकहरूको महासंघ एफएएसले चीनको सिनजियाङ प्रान्तमा परमाणु क्षेप्यास्त्र प्रक्षेपण गर्ने केन्द्र बनिरहेको तस्विर भू उपग्रहबाट प्राप्त भएको दावी गरेका छन्। वैज्ञानिकहरूको दावीपछि अमेरिकी रक्षा मन्त्रालयले पनि यस विषयमा गम्भीर चासो व्यक्त गरेको छ। गत दुई महिनामा चीनले बनाउन लागेको यो दोस्रो परमाणु क्षेप्यास्त्र प्रक्षेपण स्थल रहेको बीबीसीले जनाएको छ। अमेरिकाको दावीप्रति चीनले हालसम्म कुनै पनि प्रतिक्रिया जनाएको छैन। जम्मू कश्मीरको किस्तवाड जिल्लामा भारी वर्षा र चट्याङका कारण 7 जनाको मृत्यु भएको छ भने 12 जना घाइते भएका छन्। मुसलधारे वर्षाका कारण पहिरो गएर गाउँ नै पुरिएका र 19 भन्दा बढ़ी मानिस अझै हराइरहेका बताइएको छ। प्राकृतिक विपत्तिका कारण गाउँ नै पुरिएकाले उद्धारका लागि त्यहाँका जनप्रतिनिधिले आफ्ना सरकारलाई आग्रह गरेका छन्। कोरोना विरूद्धको खोप लगाउन ढिलाइ भइरहेका र खोप नपाएका राष्ट्रका नागरिकहरू अमेरिका गई खोप लगाउन थालेका छन्। आफ्नो मुलुकमा खोप नपाएकाहरू अमेरिका पुगी खोप लगाउने भएकाले खोप पर्यटनको प्रवर्धन भइरहेको संचार माध्यमहरूले बताएका छन्। अमेरिकामा 50% जनताले कोरोनाको खोप लगाइसकेका छन् तर विश्वका कतिपय राष्ट्रले 5% जनतालाई पनि खोप दिन सकेका छैनन्। चीनको वुहानमा पहिलो पटक फेला परेको कोरोना भाइरसका कारण विश्वभर हालसम्म 42 लाख भन्दा बढ़ी मानिसले ज्यान गुमाइसकेका छन् भने 19 करोड़ 68 लाख भन्दा बढ़ी मानिस संक्रमित भएका छन्।
अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड सेबुनलाई स्पष्टीकरण सोधेको छ। बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना र उहाँको परिवारले साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीसँग मिलेमतो गरेको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रालयले स्पष्टीकरण सोधेको हो। मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले बुधबारदेखि लागू हुने गरी 3 दिनभित्र स्पष्ट गरी पठाउन भनेको छ। मन्त्रालयले बोर्डसँग सम्बन्धित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै सो विषयमा सत्य तथ्य यथार्थ के हो सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिन भित्र मन्त्रालयलाई उपलब्ध गराउन पत्र पठाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनु पर्ने खाँचो औल्याउनु भएको छ। नेकपा माओवादी केन्द्र धनुषा शाखाद्वारा बिहिबार आयोजित कार्यक्रममा उहाँले आफू 20 युनिटसम्म बिजुली निशुल्क दिने पक्षमा रहेको र यसबाट 1 करोड़ भन्दा अधिक जनता लाभान्वित हुने बताउनुभयो। मन्त्री भुसालले अब बिजुली सस्तो बनाउने योजना ल्याउनु पर्नेमा जोड़ दिँदै निशुल्क वा न्यूनतम महसुल निर्धारण गरी गरीब जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो। सर्लाहीका उखु किसान उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलित भएका छन्। आफूहरूले उत्पादन गरेको उखु बापतको भुक्तानी नपाएको भन्दै उखु किसान आन्दोलनको तयारीमा लागेका हुन्। विगत 3-4 वर्ष अघिदेखिकै करिब 30 करोड़ रूपियाँ भुक्तानी आफूहरूले पटक पटक आन्दोलन गर्दा पनि नपाएको भन्दै फेरि आन्दोलनको तयारीमा लागेको सर्लाही सिसौटियाका उखु उत्पादक किसान रामविलास महतोले बताउनुभयो। 2074 सालकै पैसा नपाएको गुनासो जिल्लाका उखु उत्पादक किसानको छ। बंगलादेशबाट खरिद गरिएको 52,000 मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ। सरकार G2G मार्फत रासायनिक मल खरिद गर्ने सम्झौता अनुसार सो प्रणामको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगंज विराटनगर र भैरवमा आइपुगेको हो। G2G सम्झौता अनुसार थप 2,000 मेट्रिक टन सहित जम्मा 52,000 मेट्रिक टन युरिया मल आइपुगेको वीरगंज कार्यालयका प्रदेश प्रबन्धक गोरखनाथ केसीले जानकारी दिनुभयो।
आर्थिक समाचारमा हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेल समाचार अजय बमबाट।
राष्ट्रिय फुटबल टोलीका कुवेती मुख्य प्रशिक्षक अब्दुल्लाल अल मुतारीले छानबिनको माग गर्दै अखिल नेपाल फुटबल संघ एन्फामा बिहिबार पत्र बुझाउनु भएको छ। एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेवाङ सहित एउटा खेलकुद अनलाइनका 2 संचारकर्मीका विषयमा छानबिन गर्न अल मुतारीले पत्र दर्ता गराएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो। अल मुतारीले आइतबार सामाजिक सञ्जालमा समर्थकलाई सम्बोधन गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेवाङका कारण आफूले राजीनामा दिन लागेको घोषणा गर्नुभएको थियो। यद्यपि अल मुतारीले लिखित राजीनामा भने दिनुभएको छैन। अर्कोतर्फ नेवाङले भने एन्फाको आउने निर्वाचनलाई प्रभावित पार्ने गरी आफूमाथि आरोप लगाएको बताउनु भएको थियो। नेवाङले अल्मुतारीको आरोपमा सत्यता नभएको उल्लेख गर्दै छानबिनका लागि एन्फा केन्द्रीय समितिको बैठक माग गर्नुभएको छ। एन्फाले यही विषयमा छलफल गर्न शुक्रबारका लागि केन्द्रीय समितिको आपतकालीन बैठक बोलाएको छ। विवादका दुवै पक्षले छानबिनको माग गरेपछि घटनाक्रमले नयाँ मोड लिएको छ। एन्फाले कतार फुटबल संघको सहयोगमा अल्मुतारीलाई चैतमा राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त गरेको थियो। सेप्टेम्बरमा ओमनमा हुने भनेको त्रिकोणात्मक सिरिजका तयारीका लागि नेपाली क्रिकेट टीमका मुख्य प्रशिक्षक ड्रेप वार्डमर नेपाल आइपुग्नु भएको छ। प्रशिक्षक नेपाल आएपछि अर्को साताबाट राष्ट्रिय टीमको क्याम्प शुरू गरिने भएको छ। यसअघि स्पेनमा हुने भनिएको आईसीसी विश्वकप क्रिकेट लिग 2 अन्तिम समयमा स्थगित भएपछि प्रशिक्षण रोकिएको थियो। त्यसपछि वार्डमर श्रीलंका फर्किनु भएको थियो, तर क्यानले अगस्तको पहिलो साताबाट प्रशिक्षण गर्ने भनेपछि वार्डमर 2 दिन अगाडि नेपाल आइपुग्नु भएको हो। वार्डमरको शुक्रबार पीसीआर परीक्षण हुनेछ, त्यसपछि टीमको क्याम्पमा लाग्नुहुनेछ। जापानमा जारी टोकियो ओलम्पिकमा आयोजक जापान शीर्ष स्थानमा रहेको छ। जापानले 6 दिनको खेल सकितासम्म 15 स्वर्ण 4 रजत र 6 काँसी सहित 25 पदक प्राप्त गर्दै शीर्ष स्थान ओगटेको हो। चीन 14 स्वर्ण 6 रजत र 9 काँसी सहित दोस्रो स्थानमा छ। अमेरिका 13 स्वर्ण 14 रजत र 10 काँसी सहित तेस्रो स्थान ओगटेको छ।
अब मौसम। आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रहे केही स्थानमा हल्कादेखि मध्यम वर्षा एवं प्रदेश नम्बर 1, प्रदेश 2, बागमती, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस, वर्षा 2.2 मिलिमिटर, काठमाडौँको अधिकतम तापक्रम 29.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस, वर्षा 18.6 मिलिमिटर, पोखराको अधिकतम तापक्रम 33.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.2 डिग्री सेल्सियस, वर्षा 57.8 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम तापक्रम 31.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24.3 डिग्री सेल्सियस, वर्षा 25 मिलिमिटर र दिपायलको अधिकतम तापक्रम 34.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24.8 डिग्री सेल्सियस, वर्षा 11.1 मिलिमिटर। समाचारको अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। क्रियाशील सदस्यता सम्बन्धी विवाद 5 दिनभित्र सुल्झाउने नेपाली कांग्रेस पदाधिकारी बैठकको निर्णय, वन र वन्यजन्तुको दिगो संरक्षणमा सरकारले जोड़ दिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई, सरकारले बंगलादेशसँग खरिद गरेको 52,000 मेट्रिक टन यूरिया मल नेपाल आइपुग्यो, देशभर आज 3,365 जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित 16 जनाको मृत्यु, 1,373 जना संक्रमण मुक्त र चीनले परमाणु क्षेपास्त्रको भण्डारण र प्रक्षेपण बढ़ाउँदै लगेको अमेरिकाको आरोप। हवस्त, साँझ 7 बजेको समाचार पूरा भयो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।